रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन, राष्ट्रिय एकताको प्रवर्धन र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्दा सबै एकताबद्ध हुनुपर्नेमा राष्ट्रपतिको जोड़। प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीका सांसद रूबी कुमारी ठाकुर निर्वाचित। मितवेयता अपनाउँदै पेट्रोलियम पदार्थको खपत घटाउन नेपाल आयल निगमको सबैमा अपील। ई पेन्सन भेरिफिकेशन प्रणाली कार्यान्वयनमा पेन्सन नवीकरणका लागि अब बैंकमा उपस्थित हुनु नपर्ने र भारतको वृन्दावन स्थित यमुना नदीमा एउटा डुंगा डुब्दा कम्तीमा 6 जनाको मृत्यु। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक मूल्य मान्यता र आदर्शलाई आत्मसात गरी सुशासन, विकास र समृद्धिको यात्रामा सम्पूर्ण नेपाली जनता, जनप्रतिनिधि, राजनीतिक दल तथा राज्य संयन्त्र एकजुट भई अघि बढ़न आग्रह गर्नुभएको छ। संघीय संसदको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले मुलुकमा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय एकताको प्रवर्धन तथा आर्थिक समृद्धिको साझा लक्ष्य हासिल गर्न सबै एकताबद्ध भएर अघि बढ़नुपर्ने बताउनुभयो।
मुलुकमा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय एकताको प्रवर्धन तथा आर्थिक समृद्धिको साझा लक्ष्य हासिल गर्न हामी फुटेर होइन जुटेर, विगतका कटुता कोट्याएर होइन त्यसबाट पाठ सिक्दै एकताबद्ध भई अघि बढ्नु पर्ने खाँचो छ। लोकतान्त्रिक मूल्य मान्यता र आदर्शलाई आत्मसात गरी सुशासन, विकास र समृद्धिको यात्रामा सम्पूर्ण नेपाली जनता, जनप्रतिनिधिहरू, राजनीतिक दल तथा राज्य संयन्त्र एकजुट भई अघि बढ्न आह्वान गर्दै सार्वभौम संसद नेपाली जनताको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन र समृद्धिको चाहनालाई मुखरित गर्न सफल हुने विश्वास व्यक्त गर्दछु।
राष्ट्रपति पौडेलले नयाँ संसदमा अभूतपूर्व रूपमा युवा पुस्ताको प्रतिनिधित्व हुनुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा युवा पुस्ताको आकर्षण, सहभागिता र नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको बताउनुभयो। राष्ट्रपति पौडेलले नयाँ सरकारसँग जनताले सुशासन, उत्तरदायी र पारदर्शी सेवा प्रवाह तथा मुलुकभित्रै रोजगारीको अवसर लगायतका आकांक्षा राखेको उल्लेख गर्नुहुँदै जनताको भावना र चाहना पूरा गर्न संसद र सरकार गम्भीर हुनुपर्ने मा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनको विगत 10 वर्षको अनुभव महत्वपूर्ण रहे पनि संविधानको मर्म, भावना र जनताको चाहना अनुरूप गर्नुपर्ने धेरै काम बाँकी रहेकाले त्यसतर्फ सरकारले ध्यान दिने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले परम्परागत श्रम बजारले मात्र युवाको रोजगारीको अपेक्षा पूरा गर्न नसक्ने हुँदा रोजगारीका नयाँ क्षेत्रहरूको खोजी गर्ने तथा बजारको माग अनुरूपको जनशक्ति उत्पादन गर्न सक्ने गरी शैक्षिक प्रणालीमा सुधार ल्याउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै राष्ट्रपति पौडेलले देशमा केही हुँदैन भन्ने धारणामा परिवर्तन ल्याउन श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरी श्रमको उचित प्रतिफल सुनिश्चित गर्नुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले संसदको बैठक आह्वान भएपछि सम्बोधन गर्ने संवैधानिक व्यवस्था अनुसार आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको हो। प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीका सांसद रूबी कुमारी ठाकुर निर्वाचित हुनुभएको छ। उपसभामुख निर्वाचनका लागि प्रतिनिधि सभाको आजको बैठकमा भएको मत विभाजनमा श्रम संस्कृति पार्टीका सांसद रूबी कुमारी ठाकुरले 229 मत प्राप्त गर्नुभयो। उपसभामुख ठाकुरलाई सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कंग्रेस, नेपाली कम्युनिष्ट पार्टीले समर्थन गरेका थिए भने नेकपा एमाले तटस्थ बसेको थियो। यसअघि निर्वाचनको पहिलो चरणमा राप्रपाका उम्मेद्वार सरस्वती लामालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ मत विभाजन हुँदा प्रस्तावको पक्ष अर्थात हुन्छ भन्ने पक्षमा जम्मा 5 मत परेको थियो। प्रतिनिधि सभामा आज भएको पहिलो मत विभाजनमा 257 जना र दोस्रो मत विभाजनमा 256 जना सांसदको उपस्थिति रहेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरी कुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवलाई नियुक्त गर्नुभएको छ। नवनियुक्त दुवैजना मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद हुनुहुन्छ। उहाँहरूले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिनुभएको छ। नवनियुक्त मन्त्रीद्वय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादवले आजै साँझ शपथ लिनुभएको हो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजे सम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। सरकारले ई पेन्सन भेरिफिकेशन प्रणाली कार्यान्वयनमा ल्याएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आज पेन्सन भेरिफिकेशन प्रणालीको शुभारम्भ गर्नुभएको हो। यो प्रणाली कार्यान्वयनमा आएसँगै 6-6 महिनामा बैंकमा गएर नवीकरण गर्नुपर्ने लगायतका काम घरबाट मोबाइलमै गर्न सक्ने अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेले जानकारी दिनुभयो। 3,50,000 भन्दा बढ़ी पेन्सन होल्डरहरूलाई यसले सहजता हुने प्रवक्ता पाण्डेले बताउनुभयो। वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र इन्स्टिच्यूटबाट श्रम स्वीकृति सम्बन्धी भ्रामक सूचना यही चैत 30 गतेभित्र हटाउन निर्देशन दिएको छ। श्रम स्वीकृति सम्बन्धी वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयबाट मात्र हुने व्यवस्था रहेको विभागले जनाएको छ। विभागले आज सूचना जारी गर्दै उक्त काममा भ्रम सृजना हुने गरी हुने खालका लेख तथा प्रचार प्रसार तत्काल बन्द गर्न र यदि नगरेमा कानून बमोजिम कार्यवाही गरिने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले व्यापार व्यवसाय उद्योग धन्दा र आर्थिक क्रियाकलापको विकास र विस्तार नै मुलुकको समृद्धिको मूल आधार भएको बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सको 75 वार्षिक साधारण सभा तथा हीरक जयन्ती समारोहलाई आज काठमाण्डुमा सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले यस्तो धारणा व्यक्त गर्नुभएको हो। वहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सुदृढ बनाउन जनताले चाहेको आर्थिक समृद्धितर्फ जुट्न सबैलाई आह्वान गर्नुभयो। निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा मात्र नभई राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्न आवश्यक रहेको उहाँले बताउनुभयो। नयाँ शैक्षिक सत्र 2083 पठन पाठन वैशाख 21 गतेबाट शुरू हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमीले नयाँ शैक्षिक सत्र अन्तर्गत भर्ना अभियान वैशाख 15 गतेबाट र पठन पाठन वैशाख 21 गतेबाट शुरू गर्ने जनाएको छ। सरकारले वैशाख 15 गतेबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरे पनि भर्ना र पठन पाठन कहिलेबाट हुन्छ भन्ने अन्यल भएपछि केन्द्रले सूचना निकालेर यस विषयमा स्पष्ट पारेको हो। सरकारले शनिबार र आइतबार लगातार 2 दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएको सन्दर्भमा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन वैकल्पिक प्रबन्ध गर्न सम्बद्ध निकायलाई निर्देशन दिइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई आइतबारको हकमा आफ्नो कार्यबोझ र जनशक्तिका आधारमा बहिरंग सेवा सञ्चालन गर्न निर्देशन दिँदै त्यसो गर्दा कर्मचारीलाई शनिबार बाहेक अर्को दिन गरी 2 दिन विदा दिने व्यवस्था गर्ने र विदा दिन नसक्ने अवस्थामा सट्टा विदा दिएर समेत सेवा प्रवाह गर्न निर्देशन दिएको हो। भारतको उत्तर प्रदेश स्थित वृन्दावनको यमुना नदीमा एउटा डुंगा डुब्दा कम्तीमा 6 जनाको मृत्यु भएको छ। घटनामा 22 जनाको उद्धार गरिएको र कति मानिस बेपत्ता भए भन्ने अझै यकिन हुन नसकेको प्रहरीले जनाएको छ। डुंगामा पंजाबबाट आएका करिब 30 जना सवार रहेका बताइएको छ। अब आर्थिक समाचार सुरेन्द्र मणि त्रिपाठीबाट।
एसियाली विकास बैंक एडीबीले नेपालको आर्थिक वृद्धि यस वर्ष घटेर 2.7% सीमित हुने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्ष 2081-82 नेपालको आर्थिक वृद्धि 4.6% भएको थियो। गत भदौमा भएको जेनजी आन्दोलन, त्यसपछिको राजनीतिक अस्थिरता तथा अहिले पश्चिम एसियामा जारी द्वन्द्वका कारण चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सुस्त हुने एडीबीले प्रक्षेपण गरेको छ। यसअघि गत सेप्टेम्बरमा एडीबीले 23-24 भदौको जेनजी आन्दोलनले सत्ता पलट गरेपछिको राजनीतिक अनिश्चितताका कारण आर्थिक वृद्धि 3% सीमित हुने प्रक्षेपण गरेको थियो। हाल राजनीतिक स्थायित्वको पुनरागमनले सुधारलाई अघि बढ़ाउनुका साथै अर्थतन्त्रमा आत्मविश्वास बढ़ाउने भए तापनि खासगरी मध्य पूर्वमा जारी द्वन्द्वले पेट्रोलियम पदार्थको मूल्यका साथै पर्यटन र विप्रेषण अप्रवाहमा प्रतिकूल जोखिम कायमै रहेको नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोसबाले बताउनुभयो। नेपाल आयल निगमले मितव्यता अपनाउँदै इन्धन खपत घटाउन सबैमा अपील गरेको छ। हाल पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ। तापनि मध्य पूर्वमा जारी युद्ध र अन्तर्राष्ट्रिय बजारको अस्थिरताका कारण निगम चरम आर्थिक संकटमा परेको छ। नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले निगमले इण्डियन ऑयल कर्पोरेशनलाई बुझाउनु पर्ने बक्यौता रकम तिर्न नसक्ने अवस्था आएको र यसले आपूर्ति श्रृंखला नै अवरूद्ध हुन सक्ने हुँदा इन्धन खपत घटाउनुको विकल्प नरहेको बताउनुभयो। आलू उत्पादनका लागि प्रख्यात कास्कीको हेम्जामा राष्ट्रिय आलू महोत्सवको आयोजना गरिएको छ। हेम्जा जाउँ, आलूका स्वादिष्ट परिकार खाउँ, आलू एक परिकार अनेक भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव वैशाख 5 गतेसम्म चल्नेछ।
अब खेल समाचार अझै बमबाट।
नेपाल र युए बीच T20 अन्तर्राष्ट्रिय सिरिज आयोजना हुने भएको छ। दुई देशका बीच नेपालमा हुने विश्वकप लीग 2 को अगाडि दुई खेलको सिरिज आयोजना हुन लागेको हो। दुवै खेल किर्तिपुरमा रहेको ट्रियो क्रिकेट रंगशालामा हुनेछ। वैशाख 12 शुरू हुने लीग 2 को सिरिज अघि 7 र 8 गते नेपाल र युए बीचको T20 खेल हुन लागेको हो। नेपालले वैशाख 12 लगातार दुई लीग 2 का ओडीआई सिरिज आयोजना गर्दैछ। शुरूआतमा युए र ओमनको टोलीसँग घरेलु भूमिमा खेल्ने नेपालले त्यस लगत्तै स्कटल्याण्ड र अमेरिकासँग खेल्नेछ। बागमती प्रदेशले प्रधानमन्त्री कपमा मधेस प्रदेशलाई 35 रनले हराएको छ। यो हारमा फाइनलमा पुग्ने दाउ रहेको मधेसलाई धक्का लागेको छ। जितका बावजुद बागमतीको भने झिनो गणितीय आधार मात्र बाँकी छ। जितको लागि 209 रनको लक्ष्य पछ्याएको मधेस प्रदेश 34.3 ओभरमा सम्पूर्ण विकेट गुमाउँदै 173 रनमा समेटियो। प्रतीश जीसीले 5 विकेट लिँदै उत्कृष्ट बलिङ गरे। मधेसका खेलाडी ब्याटिङमा चुके। 7 खेल खेलेको मधेस 9 अङ्कसहित अङ्क तालिकाको 4 स्थानमा छ। विजयी बागमती भने 8 खेलबाट 8 अंक नै बनाएको छ। बागमती 5 स्थानमा छ। अब उसले 1 खेल खेल्न बाँकी छ। जिते पनि बागमतीलाई फाइनल पुग्न निकै कठिन छ। गणितीय छिनो सम्भावना मात्र बाँकी छ। यसअघि पहिले ब्याटिङ गरेको बागमती प्रदेशले 48.4 ओभरमा सबै विकेट गुमाएर 208 रन बनाए। अर्को खेलमा पुछारमा रहेको कोशी प्रदेश विरूद्ध 5 रनले संघर्षपूर्ण जित निकाल्दै एपीएफले फाइनल पुग्ने सम्भावनालाई कायमै राखेको छ। कोशीको यो लगातार 7 हार हो। जितको लागि 226 रनको लक्ष्य पछ्याएको कोशी 49.5 ओभरमा सबै विकेट गुमाएर 220 रनमा समेटियो। त्यसअघि जनकपुर स्थित राम जानकी मल्टीपर्पज स्टेडियममा पहिले ब्याटिङ गरेको एपीएफ 47.5 ओभरमा सबै विकेट गुमाएर 225 रन बनायो। एपीएफ 8 खेलबाट 9 अङ्क जोड्दै 5 स्थानमा छ। 1 अङ्कसहित कोशी लीगको पुछारमा छ।
अब मौसम। आगामी 24 घण्टामा गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूका साथै कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन। राष्ट्रिय एकताको प्रवर्धन र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सबै एकताबद्ध हुनुपर्नेमा राष्ट्रपतिको जोड। प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीका सांसद रूबी कुमारी ठाकुर निर्वाचित। मितव्ययिता अप्नाउँदै पेट्रोलियम पदार्थको खपत घटाउन नेपाल आयल निगमको सबैमा अपील। ई पेन्सन भेरिफिकेशन प्रणाली कार्यान्वयनमा पेन्सन नवीकरणका लागि अब बैंकमा उपस्थित हुनु नपर्ने। र भारतको वृन्दावन स्थित यमुना नदीमा एउटा डुंगा डुब्दा कम्तीमा 6 जनाको मृत्यु। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।